नमस्ते, म करुणा।
अनि म सविता। र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ पडकास्ट गुलाबी सम्वाद।
पडकास्टको आज हामी सेकेन्ड सिजनको 66 एपिसोडमा छौँ, जहाँ हामी हरेक हप्ता सेक्सुअल एन्ड रिप्रोडक्टिभ हेल्थ एन्ड राइट्स अर्थात् यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा छलफल कुराकानी गर्ने गर्छौँ।
पडकास्टको आजको एपिसोडमा हामीले अघिल्लो हप्ता गरेको छलफल अर्थात् यौन दुर्व्यवहारकै विषयमा थप छलफल कुराकानी गर्दैछौँ। अघिल्लो हप्ताको पडकास्टमा हामीले दुर्व्यवहार कस्तो प्रकारको समस्या हो, के कुराले दुर्व्यवहारको जोखिम बढाउँछ, कसरी दुर्व्यवहार रोक्न सकिन्छ भन्ने विषयमा छलफल गरेका थियौँ।
र पडकास्टको आजको एपिसोडमा भने यौन दुर्व्यवहार किन नैतिक मुद्दा हो, वा भनौँ यौन दुर्व्यवहार कसरी व्यक्तिको नैतिकतासँग जोडिएको छ, यौन दुर्व्यवहारका घटनाले समाजलाई कस्तो असर गर्छ, कसरी दुर्व्यवहारका घटना विरुद्ध उजुरी दर्ता गर्ने लगायतका विषयमा कुराकानी गर्दैछौँ।
हामीले हाम्रो पडकास्ट गुलाबी सम्वाद मार्फत बारम्बार भन्दै आइरहेका छौँ, दुर्व्यवहारको प्रकृति जस्तो सुकै होस् त्यो अपराध हो, नियतवश गरेका दुर्व्यवहार हुन् वा अन्जानमा गरेका दुर्व्यवहार हुन्, त्यसले पीडितलाई दिने शारीरिक, मानसिक र भावनात्मक पीडा कति गहिरो हुन्छ त्यो हामीले महसुस पनि गर्न सक्दैनौँ।
घरभित्र होस् वा घर बाहिर, चिनेकाले गरेको दुर्व्यवहार होस् वा अन्जान व्यक्तिले गरेका दुर्व्यवहार हुन्, त्यस्ता दुर्व्यवहारका घटनाले व्यक्तिको स्वतन्त्रता, अधिकार, आत्मसम्मान, आत्मविश्वास सबैमा चोट पुर्याउँछ। सँगसँगै पीडितका नजिकका व्यक्ति, घर परिवारका सदस्य हुन् वा साथी सर्कल होइन, उनीहरूलाई पनि प्रत्यक्ष अप्रत्यक्ष पीडा र तनाव भइरहन्छ।
अझ हाम्रो जस्तो समाजमा जहाँ पीडितलाई नै दोषी देखाउने, पीडितकै चरित्रमा प्रश्न गर्ने जस्ता नराम्रा प्रवृत्तिले गर्दा दुर्व्यवहार भोगेको लामो समयसम्म पनि पीडितलाई त्यो घटनाले असर पुर्याइरहेको हुन्छ, ऊ मेन्टली एकदम डिस्टर्ब पनि भइरहेको हुन्छ।
एकदमै ठिक भन्यो सविता तिमीले। पीडकलाई भन्दा पीडितलाई नराम्रो सोच्ने, नराम्रो व्यवहार गर्ने प्रवृत्तिले गर्दा चाहेर पनि त्यस्ता दुर्व्यवहारका घटनामा कमी आउन सकिरहेको छैन, जसले गर्दा पीडित व्यक्ति सँगसँगै सिङ्गो समाजमा नकारात्मक असर पुगिरहेको छ।
त्यही त भने करुणा, बरु अब चाहिँ यो विषयमा हामीले मनोसामाजिक परामर्शदातासँग गरेको कुराकानी नै सुनौ होला। यौन दुर्व्यवहारको घटना किन र कसरी नैतिकतासँग जोडिएको हुन्छ र यस्तो घटनाले समाजलाई, व्यक्तिलाई कस्तो खालको असर गर्छ भनेर।
हुन्छ सविता।
मेरो नाम चाहिँ प्रतीक्षा राजोपाध्याय हो। म चाहिँ मेन्टल हेल्थमा अहिले चाहिँ काउन्सिलर भएर काम गरिरहेको छु। भर्खरै क्लिनिकल साइकोलोजीमा मास्टर्स गरेर युकेमा नेपाल फर्केको।
हामीले चाहिँ यो हप्ता पडकास्टमा यो यौन दुर्व्यवहारको विषयमा चाहिँ कुराकानी गर्दैछौँ। यो यौन दुर्व्यवहार किन नैतिकतासँग जोडिएको विषय हो जस्तो लाग्छ तपाईँको विचारमा?
मान्छे भएपछि होइन, अब यसरी नै व्यवहार गर्नुपर्छ भनेर हामीहरूको समाजमा मोरल कोडहरू छ नि त होइन, के ठिक हो के ठिक होइन भनेर। दुर्व्यवहार भन्ने बित्तिकै नै नैतिकतासँग जोडियो नि त होइन, किनकि गर्न नहुने व्यवहार गरियो भनेर। फेरि यसले जसको प्रति हुन्छ यो यौन दुर्व्यवहार, उहाँहरूमा चाहिँ एकदमै लामो समयसम्म इम्प्याक्ट पनि पर्छ नि त होइन, त्यो कारणले पनि हो। र समाजमा पनि ओभरअल होइन, अब सेफ्टीदेखि लिएर साइकोलोजिकल इम्प्याक्टको कुरा पनि हुन्छ होइन, त्यो सबै कुरामा धेरै असर पर्ने भएर आई थिङ्क यो चाहिँ एकदमै धेरै नैतिकतासँग जोडिएको जस्तो लाग्छ मलाई चाहिँ।
हजुर, जस्तै यहाँले इम्प्याक्टको कुरा गर्नुभयो होइन, यौन दुर्व्यवहार भोगेको व्यक्तिले चाहिँ के कस्ता खालका मानसिक समस्याको सामना गर्नुपर्छ?
विभिन्न किसिमको मानसिक समस्या हुन सक्छ होइन। एउटा चाहिँ सबसे फर्स्टमा पिटिएसडी भन्ने सुन्नु भएको छ होला, पोस्ट ट्रोमेटिक स्ट्रेस डिसअर्डर होइन। कुनै पनि किसिमको यौन दुर्व्यवहारलाई चाहिँ ट्रमाको रूपमा पनि हेर्न सकिन्छ होइन, किनभने एकदमै गहिरो इम्प्याक्ट पर्ने भएर। सो हामी कुनै पनि ट्रमा भएको सिचुएसनसँग डिल गरिसकेपछि पोस्ट ट्रमा धेरै अफेक्टहरू हुन्छ होइन, विशेष गरी यौन दुर्व्यवहारसँग डिल गर्नुभएको मान्छेहरूमा चाहिँ पिटिएसडी एउटा एकदमै ठुलो हो, जसमा चाहिँ तनाव हुने, एङ्जाइटी धेरै हुने होइन, अनि फ्ल्यासब्याक्सहरू, डर हुने, मुभ अन हुन गाह्रो हुने होइन, अनि ट्रस्ट इस्युजहरू हुनसक्छ, यो सबै एकदम धेरै बढ्न सक्छ होइन। त्यो बाहेक चाहिँ एउटा चाहिँ एकदमै नर्मल हाम्रो नेपाली समाजमा देखिने भनेको चाहिँ यस्तै नै हो भनेर बस्ने पनि एउटा हुन्छ कि, किनभने दुर्व्यवहार भइरहँदाखेरि चाहिँ नर्मलाइज हुँदै जान्छ नि त होइन, किनभने जहिले हुन्छ जसलाई पनि हुन्छ भनेपछि नर्मल भइदिन्छ। अनि त्यो नर्मल भइसकेपछि मेन्टल चाहिँ हामी के सोध्छौँ भने मैले चाहिँ अब कम्प्रोमाइज गर्नुपर्छ, मैले यो डिल गर्नुपर्छ, मैले आवाज उठाउनु हुँदैन भनेर। अनि त्यो भएपछि पनि झनै अब डिप्रेसन हुने होइन, होपलेसनेस, अलिकति सेल्फ इस्टिम आफ्नो लो हुने, त्यो पनि धेरै हुन्छ होइन। एउटा चाहिँ मेन भनेको त सेल्फ कन्फिडेन्समा चाहिँ एकदम धेरै असर पर्छ होइन, किनभने हाम्रो समाज पनि कस्तो छ भन्दाखेरि जसको माथि दुर्व्यवहार भएको हुन्छ उसलाई नै उसैले केही गलत गरेको हो भनेर देखाइदिन्छ नि त होइन। त्यो भइसकेपछि चाहिँ ल मैले के गरेको भएर मसँग यस्तो व्यवहार भयो भनेर सोचेपछि चाहिँ एउटा कन्फिडेन्समा एकदम ठुलो धक्का पर्ने पनि हुन्छ होइन, त्यसले गरेर पनि मानसिक रूपमा एकदमै असर पर्ने। त्यो पनि देखिन्छ धेरै, स्पेसली अब यङ्गर मान्छेहरूमा चाहिँ झनै धेरै देखिन्छ होइन, कम एक्सपिरियन्स भएको मान्छेहरूमा।
यो त भयो एउटा व्यक्तिको लागि जसले चाहिँ यौन दुर्व्यवहार भोगेको छ त्यो व्यक्तिको लागि उसको मनोवैज्ञानिक उसलाई पर्ने असरहरूको कुरा भयो होइन, एउटा समाजलाई चाहिँ यौन दुर्व्यवहारका घटनाले कस्तो खालको असरहरू पुर्याउँछ, यसको मनोसामाजिक पक्षहरू चाहिँ के कस्ता छन्?
एउटा त ओभरअल सेफ्टीकै कुरा भयो नि होइन, किनभने सेफ्टीको राइट्स भनेको सबैजनामा हुनुपर्छ, एउटा समाजमा बसेपछि सेफ्टी भनेको त जस्ट एउटा नर्मल कुरा हो भनेको हुनुपर्छ। अनि बाट अब हुन्छ नि जस्तै बाटोमा हिँड्दा भयो घरमा भयो सेफ्टी छैन भयो चाहिँ ठुलो असर पर्छ होइन, जुन चाहिँ होल सोसाइटीको नै प्रब्लम भयो नि त, यो त एउटा इन्डिभिजुअल मान्छेको प्रब्लम होइन होइन। अर्को भनेको चाहिँ नर्मलाइजेसन के, यो जति धेरै हुन्छ त्यति नै नर्मलाइज हुँदै जान्छ नि होइन। अहिले नै तपाईँले कुनै पनि यौन दुर्व्यवहारको न्युजमा फेसबुक कमेन्ट्सहरू हेर्नुभयो भने त्यहाँ देखिरहेको हुन्छ कि सबैजनाले चाहिँ नर्मलाइज गर्छ, यो त सबैलाई हुन्छ भनेर पनि नर्मलाइज गरिन्छ होइन। जस्तै एउटा हामीले म्यारिटल रेपको न्युज सुन्यो भने धेरैजनाले यस्तो पनि हुन्छ त भनेर भनिदिनुहुन्छ नि होइन, त्यो हुने बित्तिकै एउटा यस्तो सिचुएसन क्रिएट हुन्छ जहाँ चाहिँ कुनै पनि भिक्टिमले चाहिँ बोल्न सक्दैन कि, अनि त्यो भनेको चाहिँ इन्डिभिजुअल इस्यु भन्दा पनि एउटा सामाजिक इस्यु भइसक्यो कि, किनभने हामीले चाहिँ यति नर्मलाइज गरिसक्यो कि अब यो त प्रब्लम होइन भनेर हेर्ने पनि भइसक्यो होइन, अर यो त जहिले सुनिरहेको कुरा हो यसमा किन यति बोलेको भनेर पनि भन्ने भइसक्यो है। त्यसले गर्दा पनि धेरै असर पर्छ, यो चाहिँ इन्डिभिजुअली पनि पर्छ प्लस कलेक्टिभली पनि असर पर्ने हुन्छ। अर्को भनेको चाहिँ प्रोग्रेस पनि, जुन हामी अब डेभलपमेन्टको कुरा गर्छौँ होइन, त्यो चाहिँ इन्फ्रास्ट्रक्चरमा मात्र होइन कि सोचमा पनि हुनु पर्यो नि त होइन, त्यसमा चाहिँ अलिक भनै पछाडि परिएको जस्तो पनि हुन्छ कि, सोसियल मिडियाले गरेर सबैको विचार कस्तो हुन्छ भनेर हामी देख्छौँ होइन। त्यो गरिसकेपछि चाहिँ यो समाजको त ओभरअल सोच विचार यस्तो रहेछ भनेर पनि एउटा मेन्टली असर पनि पर्न सक्छ कि, किनभने यसरी पो सोच्दो रहेछ एज अ सोसाइटी हामीले, राजा चाहिँ अलिकति प्रोग्रेसिभ भएर सोच्ने भन्दा पनि होइन, त्यो पनि एउटा हुन्छ।
जस्तै अब यस्ता दुर्व्यवहारका घटना विरुद्ध चाहिँ किन बोल्न आवश्यक छ र त्यो बोल्दाखेरि चाहिँ के फरक पर्छ?
बोल्न त एकदमै धेरै आवश्यक छ होइन, किनभने बोलेन भने चाहिँ भने धेरै भइरहेको छ। एउटा चाहिँ मलाई चाहिँ किन बोल्न जरुरी छ जस्तो लाग्छ भन्दाखेरि चाहिँ एकजनाले बोल्यो भने अरूहरूलाई पनि हिम्मत आउँछ होइन, सबसे फर्स्ट कुरा त। अनि कतिपय टाइम्स चाहिँ हामीले सोचिरहेको हुँदैनौँ कि हामीले कुनै पनि कुरामा आवाज उठायो भने कतिजनालाई चाहिँ म एक्लै होइन भनेर पनि एउटा फिल हुन्छ होइन, किनभने धेरैजना एकदमै साइलेन्टली दुर्व्यवहार भएर बसिराख्नु भएको हुन्छ, उहाँहरूलाई थाहा पनि हुँदैन कि यो चाहिँ गलत हो, मसँग चाहिँ यो हुनु हुँदैन, आफ्नो राइट्सहरूको पनि नलेज नभएको पनि धेरैजना हुनुहुन्छ होइन। उहाँहरूको लागि पनि एउटा बाटो हुन्छ, ए सिक्ने प्लस गर्ने हिम्मत ल्याउने एउटा बाटो पनि हुन्छ, त्यसैले एकदमै बोल्न जरुरी छ होइन। त्यसमाथि गलत हो भने जस्तो बोल्न नै पर्यो नि होइन, गलतको लागि त चुप लगाएर बसेर पनि भएन।
यौन दुर्व्यवहारसँग जोडिएको मनोसामाजिक पक्षबारे गुलाबी संवाद गरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। आशा गर्छौँ यो कुराकानी पडकास्ट सुन्दै गर्नुभएको तपाईँलाई यौन दुर्व्यवहारका विरुद्ध हामीले बोल्न, आवाज उठाउन, यौन दुर्व्यवहार गर्ने व्यक्तिलाई कानुनी सजाय दिन किन आवश्यक हुन्छ भनेर थाहा पाउनको लागि पक्कै उपयोगी भयो होला।
तरन सविता, कानुनी सजाय दिनको लागि त्यस्ता घटना विरुद्ध कसरी उजुरी गर्ने भन्ने प्रश्न पनि सँगसँगै आइरहेको होला कि, किनकि कतिजनालाई यौन दुर्व्यवहारका घटना विरुद्ध कहाँ उजुरी दर्ता गर्ने, को कसले उजुरी दर्ता गर्न पाउँछ, कानुनले कसरी सजाय दिन्छ भन्ने जानकारी पनि नहुन सक्छ, थाहा नहुन सक्छ।
त्यही भएर तिमीले यसको बारेमा विस्तृत रूपमा नेपाल प्रहरीको प्रतिनिधिसँग कुराकानी गरेको थियो नि, बरु अब त्यही नै सुनाउने हो कि?
हुन्छ सविता।
यौन दुर्व्यवहारका घटनाहरू अथवा कुनै पनि घटनाहरू चाहिँ प्रहरीमा कसरी उजुरी गर्ने, कहाँ उजुरी गर्ने भन्ने विषयमा कुरा गर्दाखेरि, यौन दुर्व्यवहारको घटनाको उजुरीको सम्बन्धमा चाहिँ विभिन्न माध्यमबाट चाहिँ तपाईँहरूले उजुरी गर्न सक्नुहुन्छ। प्रत्यक्ष रूपमा उपस्थित भएर उजुरी गर्ने बाहेक अन्य माध्यमलाई समेत चाहिँ जोड दिएका छौँ। प्रत्यक्ष रूपमा पीडित आफै वा कसै मार्फत नजिकको प्रहरी कार्यालयमा लिखित वा मौखिक उजुरी गर्न सक्नुहुन्छ होइन। अप्रत्यक्ष रूपमा चाहिँ अनलाइन वा टेलिफोन मार्फत पनि जानकारी गराउन चाहिँ सकिन्छ। अब यसको लागि सबैभन्दा सजिलो भनेको 100 नम्बर, जुन देशैभरि उपलब्ध छ हरेक प्रहरी कार्यालयमा। तपाईँले 100 नम्बर डायल गरेर, 100 नम्बर डायल गरेर प्रहरीलाई जानकारी गराउन सक्नुहुन्छ, अथवा नजिकको प्रहरी कार्यालयको कुनै पनि नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। अरू भनेको प्रहरीको आधिकारिक वेबसाइट छ www.nepalpolice.gov.np मा पनि यहाँहरूले जानकारीहरू प्राप्त गर्न सक्नुहुन्छ र उजुरी पनि गर्न सक्नुहुन्छ। त्यसै गरी हाम्रो आधिकारिक सोसियल मिडियाहरू छ, जस्तै फेसबुक भयो, जसको त्यसमा पहुँच छ, इन्टरनेटको पहुँच भएको ठाउँमा चाहिँ फेसबुक छ, ट्विटरमा पनि यहाँहरूले म्यासेजहरू गरेर यस्तो कुराको जानकारी चाहिँ प्रहरीले गराउन सक्नुहुन्छ। अर्को भनेको इमेल गरेर पनि यहाँले सूचना दिन सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस चाहिँ CICU@nepalpolice.gov.np भन्ने छ। cicu@nepalpolice.gov.np मा पनि यहाँहरूले इमेल गर्न सक्नुहुन्छ। त्यसै गरी हाम्रा टोल फ्री नम्बरहरू छन् 1601 41 5 16 मा पनि यहाँले फोन मार्फत पनि यस्ता उजुरीहरू चाहिँ जानकारीहरू गराउन सक्नुहुन्छ। मोबाइल फोनको एक्सेस भएको ठाउँमा तपाईँको पहुँच छ भने चाहिँ नेपाल पुलिसको मोबाइल एप्लिकेसन पनि छ, नेपाल पुलिस भन्ने, यहाँले प्ले स्टोरबाट डाउनलोड गरेर राख्न सक्नुहुन्छ र त्यसबाट पनि यहाँहरूले घटनाहरूको जानकारी चाहिँ प्रहरीलाई गराउन सक्नुहुन्छ। र अर्को भनेको हाम्रो केन्द्रीय प्रवक्ता सेन्ट्रल स्पोक्स पर्सनको आधिकारिक टेलिफोनमा प्रत्यक्ष रूपमा पनि जानकारी गराउन सक्नुहुन्छ 98512 92111 पनि प्रत्यक्ष रूपमा टेलिफोन गरेर यस्ता घटनाहरूको चाहिँ जानकारी यहाँहरूले प्रहरीलाई गराउन सक्नुहुन्छ, उजुरी गर्न सक्नुहुन्छ। प्रहरीको जानकारीमा आउने यौन दुर्व्यवहारका घटनाहरू अथवा मुद्दाहरूमा चाहिँ प्रहरीले कस्तो सेवा र सहयोग चाहिँ पीडितहरूलाई प्रदान गरिरहेको छ भन्ने सन्दर्भमा चाहिँ नेपाल प्रहरीले सबै प्रकारको लैङ्गिक हिंसाको घटनाहरूलाई चाहिँ विशेष संवेदनशीलताको रूपमा हेर्छ। यस्ता घटनाहरूको चाहिँ शीघ्र सम्बोधनका लागि, प्रभावकारी सम्बोधनका लागि चाहिँ देशभरि 233 भन्दा बढी चाहिँ हाम्रो महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रहरू चाहिँ प्रहरी कार्यालयमा अवस्थित छन्। यिनीहरू भनेका विशेष युनिटहरू हुन् जसले यस्ता घटनाहरूलाई सम्बोधन गर्छ, होइन। 77 जिल्लामा छ काठमाडौँ महानगर र 7 प्रदेशमा चाहिँ महिला प्रहरीको दरबन्दी सहित यस्ता सेवा केन्द्रहरू चाहिँ छन् र हरेक प्रहरी कार्यालयमा चाहिँ यो सम्बन्धी हेर्ने छुट्टै शाखाहरू पनि छ।
जानकारीका लागि धेरै धेरै धन्यवाद। आशा छ यो जानकारी प्राप्त गरिसकेपछि तपाईँ आफूले भोगेका वा देखेका यौन दुर्व्यवहारका घटना विरुद्ध तुरुन्तै कानुनी उपचारका लागि जानुहुनेछ भन्दै आजको लागि भने पडकास्टबाट विदा माग्ने बेला भइसकेको छ।
यौन दुर्व्यवहारका कारण समाजमा पुग्ने असर तथा त्यस्ता घटना विरुद्धको कानुनी उपचारका विषयमा आज हामीले गरेको गुलाबी संवाद तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेको विचार हामीलाई मेल गर्नुहोला। हाम्रो इमेल ठेगाना रहेको छ gulabisambad@gmail.com gulabisambad@gmail.com अथवा हाम्रो फेसबुक, एक्स भनेको चाहिँ ट्विटर, इन्स्टाग्राम र युट्युब मार्फत गुलाबी संवाद सर्च गरेर हामीसँग कनेक्ट हुन सक्नुहुन्छ।
त्यस्तै हाम्रो वेबसाइट www.gulabisambad.com मा किशोर किशोरीका भोगाईहरू प्रकाशित छन्। ती सामग्री पनि तपाईँले पढ्न सक्नुहुनेछ र तपाईँका पनि त्यस्तै अनुभव छन् भने हामीलाई लेखेर वा रेकर्ड गरेर हाम्रा अघिका ठेगानामा पठाउन सक्नुहुनेछ। हामी तपाईँको प्राइभेसी मेन्टेन गरेर ती सामग्री प्रकाशन गर्नेछौँ।
तपाईँले हाम्रो यस पडकास्ट श्रृङ्खला गुलाबी संवाद स्पोटिफाई पडकास्टर र हाम्रो पात्रमा गएर गुलाबी संवाद सर्च गरेर सुन्न सक्नुहुन्छ। त्यस्तै देशभरिका विभिन्न 48 रेडियो स्टेसनले पनि हप्तेभरि विभिन्न समयमा हाम्रो कार्यक्रम प्रसारण गर्नुहुन्छ, त्यहाँ पनि तपाईँले सुन्न सक्नुहुन्छ।
तपाईँले अहिले कुन रेडियो स्टेसन या कुन अनलाइन प्लेटफर्म मार्फत हामीलाई सुन्दै हुनुहुन्छ भनेर जानकारी गराउन नभुल्नुहोला भन्दै आजका लागि पडकास्ट सिरिज गुलाबी संवादको 2nd सिजनको 66 एपिसोडबाट सविता र करुणा बिदा माग्छौ। नमस्ते,
अर्को श्रृङ्खलामा फेरि भेट्नेछौँ।